यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। नेपाल राष्ट्र बैंकको गवर्नरमा प्राध्यापक डाक्टर विश्वनाथ पौडेल नियुक्त। सर्लाही, तनहुँ, मकवानपुर र नवलपरासीमा गरी छुट्टा छुट्टै सवारी दुर्घटनामा 2 को मृत्यु, 48 जना घाइते। हुम्लाको ताजाकोटमा औंलो र कालाजारका 3 जना बिरामी भेटिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाको तथ्याङ्क। र इजरायली हमलामा परि गाजा क्षेत्रमा कम्तीमा 73 जनाको मृत्यु। नेपाल सरकार मन्त्री परिषदको बैठकले नेपाल राष्ट्र बैंकको गवर्नरमा अर्थविद डाक्टर विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले पौडेललाई गवर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो।
प्रधान तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको 3 सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा 3 जना व्यक्तिहरू डाक्टर विश्वनाथ पौडेल, डाक्टर श्री निलम ढुङ्गान काम गभर्नर, डाक्टर दिनेश भट्टराई पूर्व सचिव, 3 जना सिफारिस गरेकोमा डाक्टर विश्वनाथ पौडेललाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको 3 जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेका छ। यो एकदमै लामो चिर प्रतीक्षामा रहेको यो विषय आज टुङ्गो भएको छ। यही कुरा जानकारी गराउन चाहन्छु म।
धन्यवाद।
अरू विषय पछि नै भन्छु।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा 3 जना मध्येबाट डाक्टर विश्वनाथ पौडेललाई गवर्नर नियुक्त गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। उहाँले सिफारिस समितिले डाक्टर विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममोकायम गवर्नर निलम ढुङ्गाना र पूर्व सचिव डाक्टर दिनेश भट्टराई सहित 3 जनाको नाम सिफारिश गरेकामा डाक्टर पौडेललाई गवर्नर नियुक्त गर्ने निर्णय गरिएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि सभाको पहिलो बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। सभामुख देवराज घिमिरेले विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरेपछि संख्या यकिन गर्दा गणपूरक संख्या पुग्न 69 सांसद हुनुपर्नेमा 65 सांसद मात्रै भएपछि सभामुख घिमिरेले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले नेपालमा भूमि सम्बन्धी देखिएका सबै समस्या समाधान गर्ने र सबै प्रकारका भूमिविहीन नागरिकलाई भूमिको ग्यारेन्टी गर्ने गरी विधेयक अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विधेयकमाथि पर्याप्त छलफल गरेर स्थानीय तहमा रहेका भू उपयोग योजना वैज्ञानिक र पारदर्शी बनाउने, घर जग्गा कारोबारका नाममा रहेको विकृति अन्त्य गर्ने, नेपाली जनताले सहज रूपमा भू उपयोग गर्न सक्ने गरी विधेयकलाई कार्यान्वयन योग्य बनाइनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 13 गते मंगलबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनौटका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा 3 सदस्यीय सिफारिश समिति गठन गर्नुभएको छ। आज गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता कुमारी पौड्याल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफले रहनु भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। आज दिउँसो कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो 1:59 जाँदा जिल्लाको सिनुवा आसपास केन्द्र भएर 4.7 म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन एभरेस्ट समिटर समिट नेपालमा हुने भएको छ। विश्वभरका पर्वतारोहीहरूलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदान प्रदान गर्ने साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले एभरेस्ट अलायन्स नेपालले यही जेठ 13 गते सम्मेलन आयोजना गर्न लागेको एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो। सोङखुवा सभाको मकालु गाउँपालिका दुईका एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन्। मकालु गाउँपालिका दुईका चार दाजुभाइ एक बहिनी र एक छोरीले विश्वको पाँचौं अग्लो 8,485 मिटरको मकालु हिमाल आरोहण गरेका हुन्। विश्व कीर्तिमानका लागि मकालु दुईका निङमा ओङजुक शेर्पाका चार छोरा एक छोरी र एक नातिनीले गत वैशाख 26 मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संवैधानिक परिषद बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा मन्त्री गुरूङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिला भइरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्लाहीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। क्षेत्रीय सड़क अन्तर्गत सर्लाहीको बागमती नगरपालिका 4 जिरायतमा मोटरसाइकल आपसमा ठोकिँदा रौतहटको साबिक विश्वनपूर्व गाविस बस्ने 33 नागेन्द्र शाह सोनार र काठमाडौँ महानगरपालिका 23 बसन्तपुर बस्ने 30 विवेक मानन्दरको मृत्यु भएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दे गाउँपालिका 4 घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 25 घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा सड़कदेखि अन्दाजी 20 तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकामा गाड़ी दुर्घटना हुँदा 14 घाइते भएका छन्। आज दिउँसो चितलाङबाट 12 लालबन्दी जाँदै गरेको गाड़ी भीमफेदी गाउँपालिका स्थित त्रिभुवन राजपथ सड़क खण्डको 66 मोडमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामो अरियालले जानकारी दिनुभयो। यसैगरी नवलपुरको गैडाकोट नगरपालिका 9 थुम्सीमा बस र माइक्रोबस ठोकिँदा 9 घाइते भएका छन्। काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको बस र बुटवलबाट नारायणगढ़तर्फ आउँदै गरेको माइक्रो ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। हिमाली जिल्ला हुम्लाको ताँजाकोटमा दुईजना औंलोका र एकजना कालाजारका बिरामी भेटिएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औंलो र कालाजारका बिरामीहरूको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुईजना औंलोका र एकजना कालाजारका बिरामीहरू भेटिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका किटजन्य रोग फोकल पर्सन रविन्द्र देवकोटाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गएराती गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा 73 मृत्यु भएको छ। इजरायलले विस्थापितहरू रहेका शिविरहरूमा आक्रमण गरेका थिए, जसमा 22 बालबालिकाले ज्यान गुमाएका छन्। हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकालको डर उत्पन्न भएका क्षेत्रका 20 प्यालेस्टिनीमाथिको नाकाबन्दी हटाउन दवाब दिइएको बताउँदै पहिलो पटक 2.5 महिनामा गाजामा सहायता ट्रकहरूको सानो संख्या प्रवेश गर्न अनुमति दिनुभएको थियो। संयुक्त राष्ट्रसंघका निकायहरूले भने प्रवेश गरेका थोरै ट्रकहरू खाद्यान्न, औषधि र अन्य आपूर्तिको विशाल आवश्यकता पूरा गर्न पर्याप्त नभएको बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य संख्यामा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय जानकारी इकाईको सन् 2024 गतिविधि सम्बन्धी प्रतिवेदन अनुसार गत वर्ष यस्तो कारोबार तथा गतिविधि बारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब 49% बढेको छ। सम्पत्ति शुद्धिकरण शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् 2023 6,255 रहेकोमा सन् 2024 49% वृद्धि भई 9,304 पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदन मध्ये सन् 2024 जम्मा 1,894 प्रतिवेदन विश्लेषण गरिएको र त्यसमध्ये 1,086 प्रतिवेदन थप अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कार्यवाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले बजारमा रहेका 5 मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनी विरूद्ध मुद्दा दर्ता गरेको छ। ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुर अनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र 4 मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले वैशाखसम्म 1,942 खाद्य नमूना विश्लेषण, 97 दाना नमूना विश्लेषण, तरकारी तथा फलफूलको विषादी परीक्षण, 209 उत्पादन बिक्री तथा रोगका 2 गरेको छ। इलाम जिल्लामा हालसम्म 4,562 उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय इलामले कृषि तथा वन पैदावारमा आधारित 2,450 उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी किरण कार्कीले सेवामूलक 1,309 र उत्पादनमूलक 467 उद्योग दर्ता भएको जानकारी दिनुभयो। इलाममा 4 नदीमा 20 भन्दा बढी जलविद्युत आयोजना सञ्चालनमा रहेका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार उच्च अंकले बढेको छ। यस दिन नेप्से परिसूचक 49.09 अंकले बढेर 2,677.45 को बिन्दुमा कायम भएको छ। मंगलबार 310 कम्पनीहरूका 1,68,88,459 केता शेयरहरू 7,31,27,90,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा सबै समूहका उपसूचकहरू हरिए भएका छन्। नेपाली शेयर बजारको कारोबार 6 दिनपछि सोमबार बढेको थियो। त्यसै गरी मंगलबार पनि शेयर बजार करिब 50 अंकको हाराहारीमा बढेको हो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
नेपाल आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत सुपर 3 अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डसँग 78 रनले पराजित भएको छ। मंगलबार बैंककको ट्रेड थाई क्रिकेट मैदानमा थाइल्याण्डले प्रस्तुत गरेको 159 रनको लक्ष्य पछ्याएको नेपाल 20 ओभरमा 9 गुमाउँदै 80 रनमा सीमित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित 20 ओभरमा 2 गुमाउँदै 158 रन बनाएको थियो। नेपाल र थाइल्याण्ड यसअघि नै विश्वकपको ग्लोबल छनौटमा पुगिसकेका थिए। पहिलो खेलमा दुवैले यूएईलाई हराएका थिए। भगवती क्लब शहीद स्मारक ए डिभिजन लीगमा बढुवा भएको छ। एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले बोयज युनियन क्लबलाई 2-1 पराजित गरेको हो। भगवती शीर्ष डिभिजनमा उक्लिने दोस्रो क्लब हो। यसअघि नै प्लानिङ बोयज शीर्ष डिभिजनमा उक्लिसकेको छ। जितसँगै भगवतीले 12 26 अंक पुर्यायो। बोयज भने दोस्रो डिभिजनमै रहने पक्का भएको छ। उसको समान खेलबाट 19 अंक छ। कास्कीको पोखरामा यही जेठ 8 शुरू हुने 9 प्रधानमन्त्री कप एनभीएल महिला तथा पुरूष भलिबलमा 14 टोली सहभागी हुने भएका छन्। जेठ 15 पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल भलिबल संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दका अनुसार प्रतियोगितामा पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रूपन्देही सहभागी हुँदैछन्। महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटबल र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने चन्दले बताउनुभयो। राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा दुवै विधामा विजेता 8 लाख, दोस्रोले 4 लाख र तृतीयले 3 लाख रूपियाँ प्राप्त गर्ने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 देशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाल राष्ट्र बैंकको गवर्नरमा प्राध्यापक डाक्टर विश्वनाथ पौडेल नियुक्त। सर्लाही, तनहुँ, मकवानपुर र नवलपरा सीमा गरी छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, 48 जना घाइते। हुम्लाको ताजकोटमा औंलो र कालाजारका 3 जना बिरामी भेटिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाको तथ्याङ्क र इजरायली हमलामा पनि गाजा क्षेत्रमा कम्तीमा 73 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।